ناظرین السلام علیکم، میں لباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ فرزند رسول حضرت جواد الائمہ امام محمد تقی علیہ الصلوۃ والسلام کی ولادت با سعادت کی شب کی آمد آمد ہے، اس پر مسرت موقع پر آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں۔ ہماری دعا ہے کہ خداوند عالم ہم سب کو ان ذوات مقدسہ کے بتائے ہوئے راستوں پر چلنے کی نہایت توفیق عطا فرمائے۔ ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان اور پاکستان تعلقات، اور پچھلے دنوں دونوں ملکوں کے داخلہ سیکرٹریوں کے ہونے والے مذاکرات کے حوصلہ افزا پہلو، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے بریک کے بعد۔ جی ناظرین، ایک بار پھر خوش آمدید کہتے ہیں آپ کو۔ جیسا کہ عرض کیا کہ ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان اور ہندوستان کے تعلقات۔ پچھلے دنوں پاکستان اور ہندوستان کے داخلہ سیکرٹریوں نے اسلام آباد میں مذاکرات کیے تھے، جن میں 16 نکاتی اعلامیہ جاری کیا گیا تھا، جس میں سب سے اہم نقطہ اور بات یہ تھی کہ دونوں ممالک اپنی ویزا پالیسی نرم کریں گے۔ طے یا قرار یا غالباً سب کو امید توقع یہی تھی کہ ان مذاکرات کے بعد دونوں ملکوں کے داخلہ سیکرٹری ویزا پالیسی نرم کرنے سے متعلق معاہدے پر دستخط کر دیں گے، لیکن ایسا نہ ہو سکا، اور یہ بات اس وقت تک کے لیے ٹل گئی جب دونوں ملکوں کے وزرائے داخلہ یا سیاسی سطح کے اعلیٰ حکام ایک دوسرے سے ملیں اور پھر اس طرح کے کسی معاہدے پر دستخط کریں۔ لیکن کیا یہ بات آئندہ جاری رہے گی اور اپنی پوری قوت کے ساتھ باقی رہے گی جو ڈرافٹ تیار کیا گیا ویزا پالیسی میں نرمی کا؟ اور اگر ویزا پالیسی کے معاملات میں نرمی لائی جاتی ہے اور اس پر دستخط ہو جاتے ہیں تو کیا یہ امر دونوں ملکوں کے تعلقات کو بہتر بنانے میں زیادہ مددگار ثابت ہو سکے گا یا کتنا مددگار ثابت ہو سکتا ہے؟ اور بھی بہت سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے۔ اس کے لیے ہم نے اپنے اسلام آباد اور دہلی اسٹوڈیوز میں مہمانوں کو دعوت دی ہے، گراں قدر اور معزز مہمان ہیں۔ اس کے علاوہ بھی ٹیلی فون لائن پر بھی ہمارے مہمان ہوں گے۔ چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو جہاں پر موجود ہیں بین الاقوامی امور کے ماہر جناب اظہر عابدی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
اظہر عابدی صاحب، ابھی جو پچھلے دنوں مذاکرات ہوئے تھے ہند و پاک، اور جس میں مختلف مسائل پر بات چیت ہوئی تھی، ویزا پالیسی نرم کرنے کے تعلق سے لے کر دہشت گردی کے خلاف مشترکہ جد و جہد، اور اسی طرح سائبر کرائم وغیرہ وغیرہ، تو سب سے پہلے ہم ویزا پالیسی کی طرف آتے ہیں۔ دونوں ملکوں نے اس بات پر اتفاق کیا کہ ویزا پالیسی میں نرمی کی جائے، اور ڈرافٹ بھی تیار ہو چکا ہے۔ کب تک دستخط ہو سکتے ہیں آپ کے خیال میں؟ کیا خبر ہیں اسلام آباد کے گلیاروں میں اس تعلق سے؟
بنیادی طور پہ تو جیسے ابھی آپ نے گفتگو کی کہ کافی اس بارے میں حوصلہ افزا خبریں تھیں، اور یہ خیال تھا کہ کیونکہ دو موضوعات پر تو کافی دیر سے، کافی دنوں سے بات ہو رہی ہے، ایک ویزا پالیسی پر اور دوسرا جو اس کو پسندیدہ اسٹیٹ قرار دینا ہے تجارتی حوالے سے، تو ان دونوں چیزوں پر بات ہو رہی ہے اور اعلانات ہوتے ہیں اور اقدامات بھی اٹھائے جاتے ہیں۔ تو سب سے پہلی بات تو یہ ہے کہ مذاکرات کا ہونا ایک بڑا خوش آئند عمل ہے، اور کیونکہ ظاہر ہے یہ کہا جاتا ہے کہ آپ کچھ بھی کر لیں، آپ اپنے ہمسائے تو تبدیل جو ہے وہ نہیں کر سکتے، تو ظاہر ہے کہ اکٹھے انڈیا اور پاکستان نے رہنا ہے، جغرافیہ بھی آپ چینج نہیں کر سکتے، تو بہرحال ایک کو ایگزسٹنس یعنی جو ایک احترام باہمی ہے اور جو ایک دوسرے کو تسلیم کرنا ہے، دل سے تسلیم کرنا ہے، وہ تو پالیسی اڈاپٹ کرنی پڑے گی۔ اور دونوں ملک بہرحال پچھلے 60 سال سے جنگیں بھی ہوئی ہیں اور دیگر معاملات بھی ہوئے ہیں، لیکن ایک وقفے کے بعد مذاکرات کا سلسلہ جو ہے وہ دوبارہ شروع ہو جاتا ہے، بیچ میں رکاوٹیں بھی آتی ہیں، تو لیکن ہوتا یہ ہے کہ جب کوئی اقدامات اٹھائے جاتے ہیں تو ایک सेशन के बाद, दूसरे सेशन के बाद, और बहरहाल पेशरफ्त होती है। तो अगली मुलाकात में इम्कान है इस बात का, क्योंकि इसमें जो सबसे एक अहम पहलू है कि वीज़े के हवाले से इंसानी पहलू भी बड़ा अहम है। वो लोग के जो दोनों तरफ डिवाइड हो गए, ख़ानदान जो हैं पिछले 60 साल से वो बिखर गए, कुछ लोग इधर आ गए, कुछ लोग उधर रह गए, दोनों तरफ से, दोनों मालिक के हवाले से, तो जिस सख्ती और जिस अजाब से, जिस तकलीफ़ से लोग अपने ख़ानदानों से मिलते हुए गुजरते हैं, और जिस तरह से ये जो सिफारत खानों के और कौंसलेट के आगे लाइंस होती हैं, वो इंसानी हवाले से आप देख नहीं सकते। अगर वहाँ पर जाएं तो क्या सूरत हाल होती है, और किस तरह से बच्चे बूढ़े जो है वो लाइंस में खड़े होते हैं, और किस तरह से दोनों तरफ से इंटरव्यूज़ के सिलसिले जो है वो जारी होते हैं, और किसी को वीज़ा दिया जाता है, किसी को नहीं। एक बहुत बड़ा अजाब है, ख़ास तौर पर उन लोगों के लिए कि जिनके ख़ानदान डिवाइड हैं, सिर्फ वही ये सोच सकते हैं। तो क्योंकि दोनों तरफ से, दोनों ममालिक में ये दबाव भी मौजूद है, और इसके साथ जो ताजिर बिरादरी है बहरहाल उसके भी जो हैं वो फवायद हैं, मफादात हैं, और वो भी चाहते हैं कि जो है वो ये वीज़ा पॉलिसीज नरम हो। तो इंशाल्लाह उम्मीद है कि अगले टॉक्स तक जो है वो इस सिलसिले में किसी नतीजे तक पहुंचेंगे, लेकिन इसके बावजूद वो लोग के जिनके मफादात इसमें हैं कि वीज़ा पॉलिसी नरम हो, वो अपने मुल्की मौक़ुफ़ को भी समझते हैं। पाकिस्तान में जो लोग हैं वो ये समझते हैं कि जब तक कश्मीर का मसला हल नहीं होगा, देरपा अमन कायम नहीं हो सकता। इसी तरह सियाचिन का मसला जब तक हल नहीं होगा, और आजकल तो पाकिस्तानी उस हवाले से बहुत जज्बाती हैं कि अभी बहुत बड़ा वाक़या हुआ और वो 139 हमारे जवान जो हैं वो शहीद हुए। इसी तरह बहुत अहम मसला वाटर का है कि पाकिस्तान का मौक़ुफ़ यह है कि वाटर ट्रीटी जो हुई थी 1960 में, उस पर इंडिया अमल नहीं कर रहा। तो ये मौक़ुफ़ भी हैं, सिर्फ ऐसा नहीं है कि एक तरफ पूरी पाकिस्तानी कौम जो है वो ये चाहती है कि फ़ौरन जो है वो वीज़ा पॉलिसी नरम हो और इस तरफ कोई पेशरफ ना हो। मेरा कहने का मकसद ये है कि बातचीत भी जारी रहनी चाहिए, और जो मसाइल फौरी हल हो सकते हैं, जिसमें ये वीज़े का प्रॉब्लम जो है ये है, तजारत का प्रॉब्लम है, उन पर ज़रूर बात होनी चाहिए, और अपने मौक़ुफ़ पर बरकरार रहते हुए उसमें पेशरफ्त होनी चाहिए। लेकिन बात यहाँ पर आकर रुक जाती है कि जो कोर इश्यूज़ हैं, जो मैंने अभी अर्ज़ किए, कश्मीर का इशू है, इसके साथ वाटर के जो प्रॉब्लम है, वाटर ट्रीटी के उसका इशू है, सियाचिन का इशू है, सर क्रिक का इशू है, उसमें जब तक के पेशरफ नहीं होती, ये देर पा नहीं हो सकते, और उसका नुकसान ये होता है कि जब बड़े ही कामयाबी के साथ जो है वो मुज़ाकरात चल रहे होते हैं और उम्मीद होती है, तो एक छोटा सा कोई वाकया हो जाता है, और क्योंकि बाहमी एतमाद नहीं है तो टूट जाते हैं। अब आप देखिए कि बॉम्बे वाकया जो 2008 में हुआ अटैक, उसके बाद दो दफ़ा जो है वो मुज़ाकरात टूटे और फिर बहुत दिनों बाद बहाल हुए।
जी
तो ये
शुक्रिया।
कोर इश्यूज़ को साथ डिस्कस करना बहुत ज़रूरी है, उसके बगैर वीज़ा के हवाले से, तजारत के हवाले से जो पॉलिसीज़ हैं वो देर पा नहीं हो सकती, और किसी एक छोटे वाक़े से जो है वो मुतासिर हो जाती हैं। लेकिन बहरहाल ये उम्मीद कायम है कि ये वीज़ा प्रॉब्लम, क्योंकि ये एक इंसानी मसला थे,
जी
जहाँ ये
अजहर साहब,
तजारती
मैं फिर
मसला
हाजिर
है
होंगे
कि
आपके इस
ताजिरों
मजमे
का
में, चलते हैं
मफाद है
दिल्ली
दोनों
स्टूडियो।
तरफ से,
शुक्रिया
वहाँ पर
आपका।
ये एक इंसानी मसला भी है, तो
जी
इसको हल होना चाहिए
जी
बहरहाल।
शुक्रिया, मैं फिर हाजिर होंगे, चलते हैं दिल्ली स्टूडियो, जहाँ पर मौजूद हैं इस वक्त है हिंदुस्तान के सबक खारजा सेक्रेटरी मुचकुंद दुबे साहब। दुबे साहब आदाब है। दुबे साहब, क्या जैसा कि अभी हमारे इस्लामाबाद स्टूडियो में मौजूद मेहमान फरमा रहे थे कि बातचीत जारी रहनी चाहिए, एक अच्छा अमल है, लेकिन जब तक कोर इशू हल नहीं होता उस वक्त तक इस तरह के मुज़ाकरात या अमन का अमल देरपा साबित नहीं हो सकता। उन्होंने कोर इशू में कश्मीर का मामला लिया, क्या अभी भी दोनों मुल्कों के ताल्लुकात में कश्मीर ही कोर इशू है?
देखिए, हमारे जो पाकिस्तान के मेहमान थे,
जी
मैं उनकी इस बात से राज़ी नहीं हूँ, क्योंकि हमें वो सारी चीज़ें करनी चाहिए जिससे दोनों मुल्कों को फ़ायदा हो, और एक मसले को दूसरे मसले से जोड़ना और ये कहना कि जब तक ये मसला का हल नहीं होगा तब तक दूसरे मसले को रोक के रखा जाए, इस सियासत के कारण वजह से दोनों देशों को बहुत घाटा हुआ है। और मुझे उम्मीद है कि अब दोनों देशों के जो लीडरशिप हैं उनको इस बात का एहसास हुआ है कि इस तरह की सियासत अच्छी नहीं थी और इसे एक अलग हटके दूसरी तरह की सियासत कराई जाए। तो इस कॉन्टेक्स्ट में कोर इशू को उठाना, अब देखिए आज से 3 साल पहले पानी जो है सो कोर इशू नहीं था और अचानक 2-3 साल के अंदर ये पानी कोर इशू हो गया, जबकि हम जानते हैं कि पानी के बंटवारे के लिए, उसके अमल प्रयोग के लिए, अमल में लाने के लिए एक दोनों देशों के बीच में एक ट्रीटी है। वो ट्रीटी बहुत अच्छी तरह से उसका काम हुआ है, उसके चलते दोनों देशों में इस मसले के चलते कोई गलतफहमी नहीं हुई है
जी,
और जितने और मसले उठे हैं उनका हल हुआ है। तो फिर एक पानी को एक कोर इशू मान लेना और कहना कि जब तक ये इस कोर इशू का हल ना हो तब तक वीजा का कोई महत्व नहीं है, ये तो बिल्कुल गलत नीति है, ये दकियानुषी नीति है, ये सियासत जो है सो गलत है, ये गलत साबित हो चुकी है और फिर इसी को दोहराना जो है सो मेरी समझ से कोई अच्छी बात नहीं है
जी। दुबे साहब, मैं अगले साल भी आप ही से कहना चाहूँगा, आप जिस वक्त फॉरेन सेक्रेटरी थे हिंदुस्तान के, उस वक्त के मुकाबले में अब दोनों मुल्कों के ताल्लुकात में बर्फ कितनी पिघली है आपके ख्याल में?
मैं सोचता हूँ कि एक बदलाव आया है और ये बदलाव बहुत अहम बदलाव है और इस बदलाव का जो असली वजह है वो ये है कि पाकिस्तान के जो नेता हैं, जो लीडर्स हैं, उनको ये एहसास हुआ है कि पाकिस्तान की मौजूदा इक़्तिसादी हालत में हिंदुस्तान के साथ संबंध बढ़ाना उनके इंटरेस्ट में है और इसीलिए पुरानी जो कुछ चीज़ें थीं, जो नीतियां थीं, जो सियासत थी, उनको दरकिनार करके एक नए तौर पर, एक नए तरीके से दोनों के देशों के बीच के ताल्लुकातों को बढ़ाना चाहिए। ये एक परिवर्तन हुआ है और ये परिवर्तन हम लोग हमेशा ये सोचते थे कि कुछ परिवर्तन जो हैं वो नेताओं को आते हैं, लीडर्स को आते हैं, कुछ परिवर्तन राजनीतिक दलों में आती है, लेकिन फौज जो है वो उनका बहुत बड़ा रोल रहा है, अहम रोल रहा है और ये परिवर्तन जो है, ये बदलाव जो है वो पाकिस्तान के फौज में भी आया है, क्योंकि हाल में जनरल कियानी साहब ने कहा है कि वो भी समझते हैं कि मौजूदा हालत में हिंदुस्तान के साथ ताल्लुकात को बढ़ाना पाकिस्तान के लिए बहुत अहम चीज़ हो सकती है और इसलिए मैं सोचता हूँ कि बदलाव आया है और हमें, और यह बदलाव इसलिए आया है कि दुनिया के हालातों में बदलाव हुए हैं
जी,
हिंदुस्तान के इक़्तिसाद के रफ्तार में बदलाव हुआ है, हिंदुस्तान के पिशरफ्ती में बदलाव हुआ है, पाकिस्तान के समाज में बदलाव हुआ है और इन चीज़ों को मद्देनज़र रखते हुए अगर एक एहसास पाकिस्तानी नेताओं में हुआ है कि हमें हिंदुस्तान के साथ के ताल्लुकात को एक अलग नीवो पर, एक अलग लेवल पर करना है, तो ये बड़ी खुशी की बात है और मुझे इससे बहुत अधिक उम्मीद है
जी। जी दुबे साहब, आप स्टूडियो में मौजूद रहेगा, मैं फिर हाजिर होंगे आपकी खिदमत में। चलते हैं हिंदुस्तान के ज़ेर इंतज़ाम कश्मीर, जहाँ पर इस वक्त टेलीफोन लाइन पर मौजूद हैं सीनियर अलाइदगी पसंद रहनुमा और हुर्रियत कॉन्फ्रेंस के लीडर जनाब मौलवी अब्बास अंसारी साहब। मौलाना साहब अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम
जी। मौलाना साहब, अभी बात हो रही है मुश्किन दुबे साहब से, जो हिंदुस्तान के साबिक खारजा सेक्रेटरी रह चुके हैं, यकीनन आप भी उनसे वाकिफ़ हैं। बात हो रही है हिंदुस्तान और पाकिस्तान के ताल्लुकात के तनाजुर में, अब ये फिक्र रफ्ता रफ्ता हिंदुस्तान में कम से कम और पाकिस्तान में भी बाज़ हल्कों में कि ख़त्म होती जा रही है कि कश्मीर का मसला हल किए बगैर दोनों मुल्कों के ताल्लुकात आगे नहीं बढ़ सकते, और भी मसाइल हैं, और भी एतमाद की बहाली के लिए मामलात हैं जिन पर बात हो सकती है, जिनको आगे बढ़ाया जा सकता है, उसके बाद जब एतमाद बहाल हो जाएंगे तो मसले कश्मीर पर भी बात हो सकती है, उसको भी हल किया जा सकता है। आप क्या कहना चाहेंगे इस मसले पर?
देखिए, एक चीज़ अर्ज करना चाहता हूँ, کشمیر جو کشمیر کا مسئلہ جو ہے وہ کشمیریوں کو حل کرنا ہے, لیکن بدقسمتی یہ ہو گئی ہے کہ آدھا کشمیر ہندوستان کے زیر انتظام ہے, آدھا کشمیر پاکستان کے زیر انتظام ہے. ان دونوں کشمیریوں کے جب تک ایک ہی سائڈ پر جمع نہیں کیا جائے گی, وہاں کی لیڈرشپ کو جمع نہیں کیا جائے گا. ہندوستان اور پاکستان نے آج تک 4 دفعہ آپس میں مذاکرات کیے, لیکن مسئلہ کشمیر حل نہیں ہو سکا, کیونکہ جب تک کشمیریوں کو کانفیڈینس میں نہیں لیا جاتا, جب تک ان کو اعتماد میں نہیں لیا جاتا, مسئلہ کشمیر کے لیے کوئی بھی ایسا حل پیدا نہیں ہو سکتا جس میں کشمیری جب تک راضی نہیں ہوں گے تب تک کوئی فیصلہ نہیں ہوگا. لہٰذا ہندوستان اور پاکستان کے ہماری اپیل ہے, بار بار ہم یہ کہتے ہیں کہ آپ ہندوستان اور پاکستان بیٹھے, ہم یہ نہیں کہتے, لیکن ان کو کشمیر جب تک کشمیر کے لوگوں کو وہ بات چیت میں شامل نہیں کریں گے تب تک کوئی بھی فیصلہ جو ہوگا وہ ہندوستان اور پاکستان کا ہوش تو فیصلہ ہوگا, وہ کشمیروں کا فیصلہ نہیں ہوگا. لہٰذا آج تک ہوئی 4 دفعہ باتیں ہو گئی ہے, جنگیں بھی ہو چکی ہے, تمام ہو چکا ہے, یہ صرف ایک مسئلہ کشمیر کے لیے ہوا ہے. لہٰذا یونائٹڈ نیشن میں جو قرارداد پاس ہوئی ہے اس میں یہ کہا گیا ہے کہ کشمیر کے لوگ اپنے مستقبل کا خود فیصلہ کر سکتے ہیں, وہ کس سے ملنا چاہتے ہیں. ہم یہ کہتے ہیں کہ ہمیں بھی کہنے کا موقع دے دیجئے, جس وقت ہمیں کہنے کا موقع ملے گا تبھی ہوگا جب ہم اکٹھے بات چیت کرنے کے لیے بیٹھ جائیں گے.
جب
پاکستان کے دو ٹکڑے ہو گئے, آزاد وہ بنگال کا حصہ جو الگ ہو گیا جو مشرقی پاکستان کہلایا جاتا تھا, تو اس وقت بھی اندرا گاندھی اور ذوالفقار علی بھٹو کے درمیان بات چیت ہوئی تھی, تو اس کے بعد انہوں نے دونوں نے اقرار کیا تھا کہ مسئلے کشمیر پر ایک بامعنی مذاکرات ہوں گے. لیکن بدقسمتی یہ ہے کہ ہندوستان کہتا ہے کہ اس کشمیر پر جو پاکستان کے قبضے میں ہے, پاکستان کہتا ہے اس کشمیر پر جو ہندوستان کے زیر انتظام ہے. لیکن ہم یہ کہتے ہیں کہ کشمیر چاہے ہندوستان کے زیر انتظام ہو یا زیر پاکستان ہو, جب تک کشمیریوں کو کانفیڈنس میں نہیں لیا, اعتماد ان کے ساتھ اعتماد نہیں کیا جاتا, تب تک کوئی بھی فیصلہ جو ہوگا وہ کشمیریوں کو قبول نہیں ہوگا.
جی عباس انصاری صاحب, ابھی آپ لوگوں نے ہندوستان کے جو مذاکرات کار ہیں ہندوستانی حکومت کے, ان کی رپورٹ کو مسترد کر دیا, اس کی کیا وجہ تھی؟
اس کی یہ وجہ ہے کہ انہوں نے, ہم نے ان سے یہ بھی کہا تھا کہ اگر بات چیت کرنی ہے پہلے ہندوستان یہ تسلیم کر لے کہ کشمیر جو ہے یہ متنازع ہے, پاکستان بھی تسلیم کر لے کہ کشمیر کا مسئلہ جو ہے متنازع ہے, یہ دونوں جب اگر اس کے لیے. اور دوسری بات جو ہم نے ان سے کہی اور آج تک ہم کہتے آ رہے ہیں کہ کشمیریوں سے, کشمیر میں جتنی بھی فوجیں ہیں چاہے وہ پاکستان کی طرف سے ہیں یا ہندوستان کے, وہ واپس چلی جائے اپنے ٹھکانوں پر, کشمیر کو آگے آنے جانے میں کوئی رکاوٹ نہیں ہونی چاہیے, یہ بھی تسلیم کیا گیا تھا اس وقت کہ ہاں کشمیری اکٹھے مل سکتے ہیں اور اپنے لیے ایک مستقبل کا فیصلہ کر سکتے ہیں.
جی بہت شکریہ, میں پھر آ جاؤں گا ٹیلی فون لائن پر, رہیے گا. چلتے ہیں اسلام آباد اسٹوڈیو. اظہر آبدی صاحب, آپ کیا کہتے ہیں؟ آپ نے دونوں کی باتیں سنی. مشکن دوبے صاحب جو ہندوستان کے سینئر سفارتکار رہ چکے ہیں اور ماضی میں فارن سیکرٹری بھی رہ چکے ہیں, ان کا یہ کہنا ہے کہ ظاہر ہے کہ معاملات اس تیزی سے بدلے ہیں, حالات اس تیزی سے بدلے ہیں کہ ہمیں دوسرے معاملات پر آگے بڑھنا چاہیے. آپ دیکھیں کہ چین اور ہندوستان کے تعلقات زمینی تنازعات کے لحاظ سے بہرحال کشیدہ ہیں, لیکن ان لوگوں نے زمینی تنازعات کو کنارے رکھ کر اپنے اقتصادی اور تجارتی تعلقات کو بڑھایا, تو کیا یہی روش ہندوستان اور پاکستان نہیں اپنا سکتے؟
دیکھیں, سب سے پہلے تو میں جو ہمارے کشمیری لیڈر ہیں مولوی عباس انصاری صاحب, ان کی بات پر ایک بہت چھوٹا سا تبصرہ کرنا چاہوں گا کہ آپ نے فرمایا کہ پاکستان انڈین کشمیر کی بات کرتا ہے, انڈین ہیلڈ کشمیر کی, انڈیا پاکستان کے کشمیر کی بات کرتا ہے اور کشمیریوں کی کوئی بات نہیں کرتا, تو میرا خیال ہے کہ یہ, میں نہیں سمجھتا کہ یہ غلط فہمی کیوں ہے ان کے ذہن میں. پاکستان نے تو جب بھی بات کیا ہے وہ یہ کی ہے کہ وہاں پر اقوام متحدہ کی قراردادوں کے مطابق ریفرینڈم کرایا جائے, تو ریفرینڈم ظاہر ہے پاکستان کے پنجاب میں صوبہ سرحد میں یا یہاں تو نہیں ہونا, ریفرینڈم کشمیر میں ہی ہونا ہے. تو پاکستان تو اپنے موقف میں سب سے پہلے یہی بات کرتا ہے کہ کشمیریوں سے پوچھا جائے. پاکستان کا موقف اس بارے میں بالکل واضح ہے کہ چاہے وہ انڈین ہیلڈ کشمیر ہے, چاہے آزاد کشمیر ہے, वो बात वहाँ पर आखिर में रेफरेंडम पर आएगी, और रेफरेंडम जाहिर है कि कश्मीरियों ने उसमें हिस्सा लेना है। लिहाजा ये बात तो पाकिस्तान का मौक़िफ़ इस सिलसिले में बिल्कुल वाज़ेह है कि कश्मीरियों के बग़ैर कोई सोल्यूशन नहीं हो सकता इस मसले का, ये बिल्कुल वाज़ेह है। और पाकिस्तान का मौक़िफ़ भी यही है, हमारा सरकारी मौक़िफ़ भी यही है, हमारे मीडिया में भी यही बात आती है कि रेफरेंडम हो अक़वामे मुत्तहिदा की करारदाद के मुताबिक, और रेफरेंडम में जाहिर है कश्मीरी ही वोट देंगे। एक बात, अब मैं आता हूँ हमारे जो बहुत बुज़ुर्ग दोस्त साबिक सेक्रेटरी इंडिया के, मुझे नहीं मालूम कि ये परसेप्शन क्योंकि बनी हुई है कि उन्होंने मेरी बात को ये कैसे लिया कि मैं ये कह रहा हूँ कि कश्मीर के हल किए बगैर कोई मुज़ाकरात नहीं होने चाहिए। मैंने तो ये बात कतन की नहीं, मैंने बात ये की है कि मुज़ाकरात होने चाहिए, वीज़े में नरमी होनी चाहिए। मैं तो इंसानी बात कर रहा हूँ कि ये सिर्फ वही लोग जान सकते हैं कि जो दोनों सरहदों पर डिवाइड हैं कि अपने भाई बहनों से, अपने अजीज़ों रिश्तेदारों से मिलने के लिए किस अजाब से गुजरना पड़ता है दोनों साइड्स को। तिजारत का मसला तो बाद का है, और इसके बाद तिजारत के हवाले से भी ज़रूर मुज़ाकरात होने चाहिए, इन पर बात ज़रूर आगे बढ़नी चाहिए, वीज़ा पॉलिसी नरम होनी चाहिए, दोनों मुल्क के जो तिजारती मफादात हैं उनको देखते हुए पॉलिसी। ये सारी दुनिया में है, यूरोप भी ऐसा ही करता है, यूनाइटेड स्टेट्स भी ऐसा ही करता है कि जब भी वो तिजारती पॉलिसीज बनाते हैं तो अपने मुल्क का, अपने मुल्क के ताजरों का, अपनी मैनुफैक्चरिंग इंडस्ट्री का वो तहफ़ जहन में रखते हैं। लिहाजा दोनों मुल्क, इंडिया को भी इस बात की पूरी आज़ादी है और पाकिस्तान को भी आज़ादी होनी चाहिए कि वो अपने जो तिजारती मफादात हैं उनको देखते हुए जो है वो आपस में वायदे करें। एक बात जो हमारे दोस्त कर रहे थे, आप देखिए परसेप्शन की बात, कि वो बार बार हर जुमले के बाद एक ये कहते थे कि पाकिस्तान में ये एहसास हो गया है, पाकिस्तान को ये एहसास होना चाहिए, गोया इंडिया में किसी किस्म के एहसास की ज़रूरत नहीं है कि उनको भी कोई एहसास होना चाहिए। ये सारा एहसास जो है, सारी जो एडजस्टमेंट्स हैं, ये पाकिस्तान की तरफ होनी चाहिए। तो ऐसा नहीं है। पहले तो मैं बहुत एहतराम के साथ अर्ज़ करूँगा, हमारे सीनियर बुज़ुर्ग साथी हैं जो वहाँ से बोल रहे हैं, कि बिल्कुल मेरा मौकूफ़ ये है और शायद पाकिस्तान की अक्सरियत का भी मौकूफ़ ये है कि मुज़ाकरात जारी रहने चाहिए, और जिन इश्यूज़ पर बात आगे बढ़ सकती है, भले वो तिजारत का मसला हो, भले वो वीज़ा का मसला हो, भले वो सरक्रीक का मसला हो जिसको कहते हैं कि वो हल हो सकता है, भले सियाचिन का मसला हो, वो होते रहने चाहिए, लेकिन कोर इशूज़ को आप नज़रअंदाज नहीं कर सकते, उनके हल की तरफ भी पेशरफ्त होनी चाहिए। मैंने अर्ज़ किया था कि मुज़ाकरात हो रहे होते हैं कोई, क्योंकि बाहमी एतमाद नहीं होता कोर इश्यूज़ की बिना पर, तो इसलिए वो ज़रा से वाक़े से वो जो है वो टूट जाते हैं
जी।
तो जब तक के इंडिया ये नहीं समझेगा कि कोर इश्यूज़ पर बात होनी चाहिए, बात आगे बढ़नी चाहिए, उस वक्त तक जो है वो बामानी मुज़ाकरात नहीं हो सकते। लेकिन हमें मायूस नहीं होना चाहिए, मुज़ाकरात जारी रखने चाहिए, और जैसा कि अभी ये ख्याल पैदा हो गया था कि वीज़ा पॉलिसी पे दस्तखत हो जाएंगे, इस दफ़ा नहीं हुए अगली मरतबा हो जाएंगे, तो ये मुज़ाकरात का सिलसिला जारी रहना चाहिए, छोटे मोटे मसाइल हल होने चाहिए। अब मैं फिर एक और, आपने सियाचिन की क्योंकि उन्होंने जिक्र किया, तो मैंने पाकिस्तान के चीफ ऑफ आर्मी स्टाफ ने ये कहा ये मसला हल होना चाहिए, लेकिन जो मुझे इत्तलात पहुँची और जो मैंने इंडियन मीडिया पढ़ा, उनका रवैया हॉस्टाइल रहा। उन्होंने कहा जब तक के सियाचिन पर इंडियन मौक़िफ तस्लीम नहीं किया जाता, फौजें वापस नहीं आएंगी। तो भाई यही तो कोर इशू है कि हम कहते हैं हमारा मौक़िफ़ दुरुस्त है, वो कहते हैं आपका मौक़िफ़ दुरुस्त है, तो फिर अगर हमने अपनी तरफ से नरमी दिखाई कि कम अज़ कम ये कहा कि फ़ौजें वापस आनी चाहिए, तो आप भी तो अपनी तरफ से कोई ऐसे मेजर्स लें कि जिससे सूरत हाल बेहतर हो और इस तरफ भी जो है वो शुरू हो जाए ये जो है पेशरफ। जहाँ तक पानी का ताल्लुक है तो पानी तो ज़िंदगी है, पानी तो लाइफ है, सितारों में भी जब ज़िंदगी तलाश की जाती है तो पानी पहला, कार्बन और उसके बाद पानी जो है वो पहला इशू होता है कि कभी किसी ज़माने में इस सितारे में पानी रहा है या अब पानी है तो वहाँ पर ज़िंदगी होगी। तो पानी के मसले को हल किए बगैर अगर पाकिस्तान में ये एहसास बढ़ रहा है, तो ये इंडियन मीडिया को, इंडियन तजिया निगारों को, इंडियन सियासतदानों को, इंडियन ब्यूरोक्रेट्स को, इंडियन अफवाज के जो दानिश्वर हैं, इंटेलेक्चुअल्स हैं, उनको ये सोचना चाहिए कि पाकिस्तान में ये एहसास क्यों पैदा हो रहा है, और उसकी तरफ भी पेशरफ्त होनी चाहिए। तो ये मसाइल साथ साथ चलने चाहिए, साथ साथ इन पे मुज़ाकरात होने चाहिए। मैं बल्कि जो इंडिया से हमारे दोस्त हैं उन्होंने जिक्र नहीं किया, मैं अपनी तरफ से जिक्र करता हूँ कि दहशतगर्दी का भी मसला है। अगर इंडिया की तरफ से कश्मीर को, सियाचिन को कोर इशू नहीं माना जाता तो जहाँ वो बात गलत है, तो अगर पाकिस्तान की तरफ से भी ये कहा जाए कि दहशतगर्दी कोई मसला नहीं, मैं इसको भी सही नहीं समझता। दहशतगर्दी पाकिस्तान के लिए एक मसला है, वो दहशत गर्द तंजीमें जो पाकिस्तान और इंडिया में भी दहशत गर्दी कर रही हैं, दोनों मुल्कों के मिलिट्री लोग के एक्सपर्ट भी और दाखला के एक्सपर्ट भी और जो सिक्योरिटी के एक्सपर्ट्स हैं वो बैठें और दहशत गर्दी के इस मसले को हल करें। मैं ये बड़ा वाजे हूँ इस मसले में कि अगर इंडिया ये रट लगाता है कि कश्मीर कोर इशू नहीं है और पाकिस्तान की तरफ से ये शुरू हो जाता है कि दहशत गर्दी कोर इशू नहीं है, ये दोनों बातें गलत हैं। दहशत गर्दी भी इस दुनिया का एक कोर इशू है। तंजीमें हमारे सामने हैं जो बम ब्लास्ट करती हैं, जो खुदकुश हमले करती हैं, जो मासूम शहरियों को मारती हैं, जो दोनों मुल्कों के ताल्लुकात को ख़राब करती हैं, वो भी एक इशू है। लेकिन साथ साथ दीगर कोर इशूज को भी नज़रअंदाज नहीं किया जा सकता और उसके साथ साथ दीगर मामला जैसे वीज़ा उन पर पेशरफ्त होनी चाहिए।
जी शुक्रिया, मैं फिर हाजिर हूँगा। दुबे साहब, आप क्या फरमाएंगे? अभी जैसा कि खबरें आई थी 2-3 हफ्ते कबल के पाकिस्तान की तरफ से ये पेशकश की गई थी कि सियाचिन से फौजें वापस बुला ली जानी चाहिए, तो हिंदुस्तान की तरफ से इसका कितना खैर मकदम किया गया आपके ख्याल में?
देखिए, ये जो हमारे बीच बहस हो रही है, बातचीत हो रही है, ये ऐसा मौका नहीं है जबकि बहुत पेचीदे मसलों का हल उसी समय ढूंढ के निकाल लिया जाए। ये सारे मसलों के बहुत पहलू हैं और फौज हटाना उसका एक पहलू है, इसके अलावे इसके और भी बहुत पहलू हैं। दोनों तरफ से बहुत तरह के तजवीज़ एक दूसरे के पास भेजे गए हैं
जी।
उन सारों को नज़र में रख करके एक हल ढूंढना पड़ेगा और हमारे पाकिस्तान के मोहतरम भाई थे, उन्होंने कहा कि मैंने दहशतगिरी का सवाल क्यों नहीं उठाया। मैंने इसलिए नहीं उठाया कि मैं उनके उनका जो अप्रोच है, ये कोर इशू वाला अप्रोच, मैं उससे राजी नहीं हूँ। हमारे बीच में मुखालफत है और हम उसको कबूल करें। मेरा ख्याल यह है कि हर मसला कोर मसला है, हर मसला अहम मसला है और हर मसला जिसके हल करने से दोनों देशों की जनता को फ़ायदा हो, उन मसलों को हमें करना चाहिए, बाकी मसलों को दरकिनार करके परिपक्व नीति, मैच्योर पॉलिसी जो है वो यही है और बाकी जो नीति है वो चाल चलने की नीति है। बाकी जो नीति है एक चीज़ के बहाने से दूसरे के में पिशरप्ति को रोकने का की चेष्टा है, रोकने की कोशिश है, मैं उससे सहमत नहीं हूँ। और मैं कोई भारत सरकार का स्पोक्समैन नहीं हूँ कि जहाँ बैठे जाकर के कोर इशू इस्तेमाल कर दिया। मैं नहीं मानता हूँ कि आज हम इसको कोर इशू कहें, कल उसको कोर इशू कहें। कोर इशू कहना एक बहाना है पिशरप्ति को रोकने का, ये मेरा बिल्कुल विश्वास है, मेरा एक व्यक्तिगत निजी विश्वास है। और मैं इसी वजह से मैं कह रहा हूँ कि हमें सारे पॉजिटिव सम गेम खेलना चाहिए, वो सारे खेल जिससे दोनों पक्ष को फायदा हो, दोनों जानब को फायदा हो, वो खेल हमें खेलना चाहिए। और सही राजनीति यही कहती है। आज आपने एक कोर इशू उठाया, 2 साल के बाद दूसरा उठाया, 3 साल के बाद तीसरा उठाया और उसको लिंक कर दिया, क्या फायदा है? तो अगर आपको लिंक नहीं करना है और अगर आप सोचते हैं कि हर इशू के ऊपर बहस हो और उसका समाधान किया जाए, जिसमें कि पानी भी शामिल है, जिसमें कि कश्मीर भी शामिल है, मैं उससे सहमत हूँ। लेकिन किसी को कोर का नाम दीजिए, किसी को कोर का नाम मत दीजिए। और कोर का नाम देने का मतलब ही ये कहना है कि जब तक ये समाधान नहीं होगा तब तक हम आगे नहीं बढ़ सकते हैं। आपने यकीन पैदा करने के बारे में कहा, मैं ये नहीं सोचता हूँ कि यकीन पैदा जो है वो छोटे छोटे कदमों से भी यकीन पैदा हो सकता है
जी।
अगर हमारे बीच में व्यापार बहुत ज़्यादा बढ़ गया, और मेरा ख्याल है कि अगर दोनों देशों के बीच में MFN के आधार पर व्यापार हुआ और उसके बाद हम लोग फ्री ट्रेड की तरफ गए, तो हिंदुस्तान और पाकिस्तान का व्यापार 5 साल के अंदर $20 बिलियन होगा
जी।
और $20 बिलियन में मिलियंस ऑफ लोग जो हैं एक दूसरे के कंटेक्ट में आएंगे, एक दूसरे के साथ ताल्लुकात होगा, एक बहुत बड़ा तब्दीली होगी इससे, और इससे भी विश्वास बढ़ेगा। तो यह कहना कि किसी इशू से विश्वास बढ़ता है, किसी से इशू से विश्वास नहीं बढ़ता है, मैं इसके ऊपर भी यकीन नहीं करता हूँ
जी।
और मैं ये कहना चाहूंगा कि निश्चित तौर पर मैं चाहता हूं कि पानी के ऊपर बहस हो
जी।
पानी का प्रश्न सवाल उठाया है पाकिस्तान ने, बहुत अहम सवाल है। और हम जानते हैं कि हमारे मुल्कों में, ईरान में, पाकिस्तान में, हिंदुस्तान में पानी का क्या महत्व है, क्या अहमियत है। मैं एक फारसी में एक बैत में कोट करना चाहता हूँ,
जरूर जरूर,
जिसमें कहा है कि अगर बेगदाई मिकोनी दस्त दराज पुल बस्ते के बेगुजरी आबरू एक खीश, तो आपका यह महत्व है, आपकी ये अहमियत है कि आपने अगर भीख मांगने में हाथ फैलाया तो आपने एक पुल बनाया जिससे आपके पूरे आबरू जो है से निकल गई
जी। बहुत शुक्रिया,
हमारे मुल्क में आबरू का बहुत बड़ा महत्व है
जी,
आपका, पानी का
जी। दुबे साहब मैं फिर हाजिर हूँ, चलते हैं अब्बास अंसारी साहब के पास। अब्बास अंसारी साहब, आपने यकीनन उस मामले में भी हिस्सा लिया होगा जब आपकी ही जो हुर्रियत कॉन्फ्रेंस की तरफ से कुछ लोगों ने कहा कि हिंद नवाज जमातों के साथ तआवुन करने का वक्त आ गया है, तो क्या इस नज़रिए से आप मुत्तफिक हैं?
नहीं, मैं इससे मुत्तफिक नहीं हूँ। जब तक हिंदुस्तान ये तस्लीम न करे, हम तो उसके साथ, मैं ही था उस वक्त चेयरमैन जब मैंने बातचीत शुरू कर दी थी हिंदुस्तान के साथ, क्योंकि उस वक्त वाजपेयी थे, तो उन्होंने अपनी तरह, मैंने कहा कि एक लेवल पर बातचीत होनी चाहिए और बातचीत जो होनी चाहिए वो मसले कश्मीर पर बातचीत होनी चाहिए, तब हम आगे बढ़ेंगे और ये सुन मसले को हल कर सकते हैं। अगर कश्मीर के बारे में आप इसे मुतनाजा नहीं कहेंगे बल्कि आप ये कहें इट इज द इंटेग्रल पार्ट ऑफ इंडिया, तो हम कोई फायदा नहीं इसे बात करने का। लिहाजा उस वक्त जितने भी रास्ते चले खुले तमाम कुछ हुआ, उस वक्त तो बातचीत आगे बढ़ने लगी थी तो आसानी हो गई थी, दरवाजे भी खुले थे, लेकिन उसके बाद ऐसा वक्त भी आ गया कि दरवाजे भी बंद हो गए, सब कुछ हो गया बंद और आना जाना फिर उसी तरीके पर हो गया। मेरा ये अकीदा है जब तक हिंदुस्तान और पाकिस्तान दोनों इकट्ठे जब बैठेंगे, जब तक वो कश्मीर के मुतालिक बात नहीं करेंगे, कश्मीर का फैसला नहीं, क्योंकि ये जो तीनों दरिया है, चाहे वो झेलम है, चाहे चनाब है या सिंध है, वो कश्मीर से गुजरते हैं। ये कश्मीरियों के तीनों दरिया है, चनाब भी है कश्मीरियों का है, झेलम कश्मीर से है, और वो जो है सिंध है वो भी कश्मीर से ही जाता है, हिंदुस्तान से गुजर कर, यहाँ से गुजर कर पाकिस्तान पहुंच जाता है। लेकिन जब तक अगर ये हम ये नहीं करते कि हम पाकिस्तान को पानी रोकेंगे या हम पाकिस्तान को पानी नहीं देंगे, बल्कि हम पाकिस्तान को भी इसका हक है, क्योंकि कश्मीर से जब पानी गुजरता है तो चिनाब का पानी भी यहीं से गुजरता है और सिंध का पानी भी यहीं से गुजरता है और झेलम का पानी भी यहीं से गुजरता है, ये हमारे तीन है। इससे पहले जो गंगा जमुना की बातें हो गई थी वो तो अलग है, लेकिन ये तीन दरिया जो है ये कश्मीर से गुजरते हैं, ये इसका पानी जो है वो कश्मीर का पानी है। हम ये कहते हैं कि ये पानी सिर्फ हिंदुस्तान तक ही महदूद नहीं होना चाहिए, इसमें से पाकिस्तान को भी हिस्सा मिलना चाहिए बाज़ाब्ता, क्योंकि ये हम जब तक हिंदुस्तान और पाकिस्तान दोनों इसको तस्लीम नहीं करेंगे कि हाँ कश्मीर जो है एक, क्योंकि दोनों का सर जो है, चाहे वो पाकिस्तान हो चाहे वो हिंदुस्तान हो, इनका जो सर है नक्शे पर देख लीजिए वो कश्मीर है। हम ये कहते हैं कि हम दोनों के साथ अच्छे ताल्लुकात रखें, हम ये नहीं कहते हैं कि नहीं हम ये कहते हैं कि पाकिस्तान कोई नहीं है, हिंदुस्तान कोई नहीं है, हम ये कहते हैं कि हिंदुस्तान और पाकिस्तान को मिल बैठ के कश्मीरियों को भी इत्माद में लेना चाहिए, उन पर भी भरोसा करना चाहिए, उनको भी बातचीत करना चाहिए, उसके बाद जो बातचीत होगी वही ऐसी बातचीत जो कश्मीरियों को भी कबूल हो, हिंदुस्तान को भी कबूल हो और पाकिस्तान के लोगों को भी कबूल हो।
अंसारी साहब, आज बैनुल अक्वामी मीडिया में एक रिपोर्ट आई है, वो ये कि वो अस्करियत पसंद जवान या नौजवान जो लाइन ऑफ कंट्रोल पार करके पाकिस्तान के ज़र इंतज़ाम कश्मीर तरबियत लेने या बंदूक चलाने की ट्रेनिंग लेने के लिए जाते थे और फिर लाइन ऑफ कंट्रोल पार करके हिंदुस्तानी फ़ौज के ख़िलाफ़ जंग करने के लिए आने की कोशिश करते थे, अब उन लोगों ने बहुत सी ऐसी तादाद है जिन्होंने बंदूक को खैरबाद कह दिया और वापस हिंदुस्तान के ज़र इंतज़ाम कश्मीर आने, चुनांचे इसी साल 2012 में अब तक 500 ऐसी फैमिलीज़ या घराने हैं जिन्होंने वहाँ शादी की थी पाकिस्तान के ज़र इंतज़ाम कश्मीर में, लेकिन अब वो लौट कर हिंदुस्तान کے زیر انتظام کشمیر آ رہے ہیں، یہ رپورٹ بین الاقوامی میڈیا میں آئی. تو ایک ایسے وقت جب بین الاقوامی میڈیا کی رپورٹ کے مطابق میں بات عرض کر رہا ہوں، یہ رجحان پیدا ہو رہا ہے کہ بندوق سے معاملہ حل نہیں ہو سکتا، سنیے، تو بندوق سے معاملہ حل نہیں ہو سکتا، تو کیا آپ لوگ یا ہندوستان کی حکومت یا پاکستان کی حکومت اس بات کی طرف نہیں آگے بڑھ سکتے کہ مذاکرات کے ذریعے معاملے کو حل کیا جائے؟
اگر ہندوستان ان کا ایسے ہی استقبال کر لیتا کیا وہ واپس اپنے وطن میں آ رہے ہیں؟ لیکن ان کو پھر یہ کہا جاتا ہے کہ اگر تمہیں یہاں رہنا ہے تو دیکھو بندوق چھوڑنا ہے، وہ کرنا ہے، یہ کرنا ہے. وہ تو بےچارے آگے ہی بندوق چھوڑ کر ہی وہ تو آگے ہے یہاں پر. لیکن ایک ہی چیز ہے، اگر بندوق کیوں اٹھائی؟ بندوق کس وجہ سے نہیں اٹھائی؟ بندوق صرف اسی وجہ سے اٹھائی کہ ہندوستان اور پاکستان نے دونوں طرف سے بندوقیں چلائی. ہندوستان کشمیر میں بھی آج تک لاکھوں کی تعداد میں قتل غارت ہوا، اس وجہ سے یہاں کا کشمیری بھی مجبور ہوا، اس نے بھی بندوق اٹھائی. حالانکہ کشمیری نے بہت کوشش کی تھی کہ بندوق کے بغیر مسئلہ حل ہو جائے، لیکن صحیح طریقے پر مسئلہ حل نہیں ہو سکا. تو آج تک ہم یہی التماس کرتے ہیں دونوں ممالک سے، ہندوستان اور پاکستان سے، بندوقوں سے مسائل حل نہیں ہوتے ہیں. اگر مسئلہ حل ہوگا وہ بات چیت کے ذریعے سے. اور ہمارے لیے یہ سڑک، یہ جو بارڈر ہے اس کو کھول دیجئے، اس میں کشمیر کے ادھر کے رکھیں گے یا ادھر کے رکھیں گے، پھر اس پر اتنی قدغن نہیں ہونی چاہیے کہ نہیں یہاں پر پہلے دیکھنا ہے کہ اس کا پار تو نہیں، کوئی آر پار کون ہے یا نہیں ہے. نہیں ہے لیکن ہمارے، میں اپنی ذات بھی بتاؤں گا، ہمارے یہاں بھی وہاں کے بہت سارے رشتے دار ہیں جو جن کا انتقال ہوا حال ہی میں. میری ایک بہن کا وہاں انتقال ہو گیا، لیکن میں یہاں بیٹھا ہوں، مجھے اب پہلے دہلی جانا ہے، پھر وہاں سے پاسپورٹ حاصل کرنا ہے، پھر جانا ہے. تو ہمارے لیے ایک قدغن لگایا گیا ہے، خصوصا حریت کے لیے انہیں ایک سال کے لیے پاسپورٹ مل جاتا ہے، دو سال کے لیے نہیں، بلکہ اس میں بھی مدت لگ جاتی ہے وہاں جانے کے لیے اور آنے کے لیے. لہذا ہم یہ چاہتے ہیں کہ اگر آپ کو اعتماد ہو، بھروسہ ہو، تو پھر آپ کو ایک ایسی چیز کرنی چاہیے کہ بات چیت بامانی ہونی چاہیے، با مقصد ہونی چاہیے.
بہت شکریہ.
کشمیر ڈائلاگ نہیں بلکہ ہندوستان پاکستان کشمیر کے دونوں طرف کے لیڈرشپ کو شامل کرنا چاہیے اس بات چیت میں، تاکہ ایک پر ایسا حل تلاش کیا جا سکے جو ہندوستان کو بھی قبول ہو، پاکستان کو بھی قبول ہو، ہمیں قبول ہے.
بہت شکریہ آپ کا، آپ نے قیمتی وقت ہمیں عنایت کیا، ہم آپ کے شکر گزار ہیں. مولانا صاحب، اظہر عبدی صاحب، آج ہی ہم پاکستان کے کچھ اخبارات اور کچھ ہندوستانی اخبارات پڑھ رہے تھے، تو جس میں یہ بات دونوں طرف سے اتفاق کے طور پر، متفقہ طور پر لکھی گئی کہ تمام قوتوں کو مل کر معاملے کو حل کرنا چاہیے اور اعتماد کی بحالی کے لیے قدم اٹھانا چاہیے. تو ظاہر ہے کہ اب وہ پاکستان کی فوج کی طرف سے بھی بیانات آنے لگے، سیاسی قیادت کی طرف سے، تو وہ کون سی قوتیں ایسی نادیدہ ہیں جو جب بھی دونوں ملکوں کے تعلقات کسی عنوان سے بھی بہتری کی سمت بڑھتے ہیں تو دوبارہ مخدوش ہو جاتے ہیں اور ان میں کہیں نہ کہیں دراریں پڑ جاتی ہیں، تو ان قوتوں کو کس طرح سے کنوے کیا جائے، کس طرح سے راضی کیا جائے تعلقات کی بحالی کے لیے؟
میرا خیال ہے کہ اس پر بہت کچھ کہا جا چکا ہے، بہت کچھ لکھا جا چکا ہے، بہت کچھ سامنے آ چکا ہے. اس سلسلے میں دو فیکٹرز ہیں جس کو میں ایک مثبت فیکٹر کہوں گا، ایک منفی فیکٹر کہوں گا. مثبت سے میری مراد ہے کہ جو حقیقی فیکٹر ہے. دیکھیے ابھی جو بات ہو رہی تھی، جو گریوینسز ہیں مولوی عباس انصاری صاحب نے پیش کی، اور اس سے پہلے جو ہمارے انڈیا کے بہت محترم دوست ہیں اور تجربہ کار سفارتکار ہیں، انہوں نے کہیں کہ جب آپس میں بزنس ہوگا، تجارت ہوگی، تو مفادات وابستہ ہو جائیں گے اور حالات بہتر ہوں گے. یہ بالکل ٹھیک بات ہے، اس سے کوئی انکار نہیں کر سکتا کہ جب آپ کے حالات بہتر ہوتے ہیں، ایک دوسرے سے تعلق بڑھتا ہے اور ایک دوسرے پر ڈیپینڈنس آتی ہے، یعنی ایک دوسرے پر انحصار ہوتا ہے، تو تعلقات بڑھتے چلے جاتے ہیں اور آسانیاں پیدا ہوتی ہیں. اور پاکستان ظاہر ہے کہ ویزے کے معاملے پر، تجارت کے معاملے پر اسی لیے مذاکرات کر رہا ہے کہ یہ حالات بہتر ہوں، اس سے کوئی شخص انکار نہیں کر سکتا. اور خدا کرے کہ یہ حالات بہتر ہوں، ویزے پر پابندیاں نرم ہوں، تجارت کی جو ہے وہ ہو، اگر اس میں انڈیا کا اصرار یہ ہو کہ بالکل کھلی تجارت ہو. دیکھیں کوئی دنیا کا ملک ایسے نہیں کرتا. میں نے بھی عرض کیا کہ امریکہ میں، یورپ میں، ساری جگہ اپنے مفادات کو دیکھا جاتا ہے، اپنی انڈسٹری کو دیکھا جاتا ہے. لیکن وہ بہرحال، وہ یہ تاجر لوگ اور وہ جانتے ہیں، وہ اسی طرح آگے بڑھنا چاہیے. لیکن میں اسی نقطے کو بیان کرنا چاہوں گا اپنے جو ہمارے انڈیا سے محترم دوست ہیں، کہ دیکھیے جب پازیٹیو مفاد وابستہ ہوں تو جہاں اگر نیگیٹو ہوں وہ بھی بڑا اثر ڈالتا ہے. کشمیر کوئی چھوٹا علاقہ نہیں ہے, اس کی لاکھوں کی آبادی ہے. جب ان پر جبر و تشدد ہوگا, جب ماؤں سے ان کے بیٹے چھینیں گے, جب سہاگنوں سے ان کے سہاگ جو ہیں وہ چھینے جائیں گے, جب گھر جو ہیں وہ اجاڑ کیے جائیں گے, جب بچے مارے جائیں گے, جب ہڑتالیں ہوں گی, جب ان تک دوائیاں نہیں پہنچیں گی, کھانے پینے کی چیزیں نہیں پہنچی ہوگی, جبر ہوگا, تشدد ہوگا, بے روزگاری ہوگی, غربت ہوگی, تو وہ جو لاکھوں لوگ ہیں وہ ان کے بھی تعلقات ہیں بارڈر کے دونوں طرف, تو وہ بھی پھر اثر انداز ہوتے ہیں تعلقات, ظاہر ہے کہ اس طرح سے پھر وہ پٹری پر جو ہے وہ نہیں چڑھتے. اسی لیے اس کو کور ایشو کہا جاتا ہے.
بہت شکریہ,
لاکھوں لوگ انوالو ہیں, پھر ان لاکھوں لوگوں کی انڈیا میں اور پاکستان میں رشتے داری بھی ہیں, قربتیں بھی ہیں, دوستیاں بھی ہیں.
بہت شکریہ, وقت ہمارا ختم ہو چاہتا ہے. دوبے صاحب 30 سیکنڈ میں آپ کیا کہنا چاہیں گے, جیسا کہ ابھی ہمارے پاکستان کے مہمان نے کہا کہ جبر و تشدد جب تک ختم نہیں ہوگا, جب تک اعتماد کی فضا بحال نہیں ہوگی, 30-40 سیکنڈ کے اندر.
آپ نے سوال ایک کیے, ہمارے پاکستانی محترم نے جواب دوسرا دے دیا, تو میں بھی کہہ سکتا ہوں کہ پاکستان میں جو دہشت کرنے والے گروہ ہیں وہاں ان کو کھلے عام کام کرنے چلتے, ہندوستان میں جو تباہی ہوئی ہے, لوگوں کی جانیں گئی ہیں, جو افسر لوگ یوٹیوب پر ہیں ان کو جو ختم کیا گیا ہے, اس کا بھی اثر ہوتا ہے. لیکن آپ نے پرشن یہ نہیں کیا تھا, آپ کا سوال یہ تھا کہ کون طاقتیں ہندوستان پاکستان میں ہیں جو کہ ابھی جو ایک سلسلہ چل رہا ہے پشرفتی کرنے کا, اس کو روک سکتی ہے.
بہت شکریہ آپ کا, بہت شکریہ. ناظرین, آپ نے ہمارے معزز مہمانوں کی گفتگو سنی, یقینی طور پر نتیجہ آپ نے اخذ کیا ہوگا, اور آنے والے دن دونوں ملکوں کے تعلقات پر کیسے اپنے اثر چھوڑتے ہیں یہ آپ دیکھیں گے. اگلے پروگرام تک کے لیے اجازت دیجیے.